DFM time check. It's 7:30 a.m.
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथमा सुन्न नछुटाउनु होला।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को लोकप्रिय एफएम दिनेश एफएम 93.8 मेगाहर्ज को कार्यक्रम तातो बहसको प्रखाइमा रहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोराज धानुक, हामी दिनहुँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ र यतिखेर सबैको ध्यान प्रधानमन्त्री भारत भ्रमणमा हुनुहुन्छ। सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा भइरहँदा धेरै सन्धि सम्झौताहरू भएका छन् र ती सन्धि सम्झौतालाई हेर्ने हो भने सम्झौतालाई स्पेसली कुरा गर्ने हो भने 8 बुदामा सहमति भएको छ र ती व्यापार सम्झौतादेखि लिएर आयात निर्यातदेखि लिएर मेचीको पुलदेखि लिएर नेपालमा भूकम्पपछिका जति पनि पुनर्निर्माण गर्नुपर्नेछ ती सबै वस्तु या भनौँ ती सबै पुनर्निर्माणको कार्यलाई चाहिँ अगाडि बढाउने भारतले प्रतिबद्धता पनि जनाएको छ भने यो बाँधको विषयलाई पनि बडो उच्च प्राथमिकतामा राखिएको छ। पञ्चेश्वर योजनाको विषयमा पनि छलफल भएको छ। यी यावत विषयमा छलफल भइरहँदा प्रदेश नम्बर 7 र स्पेसली नेपालमा भारतको प्रभाव जहिले पनि पर्ने गरेको छ र भारतले आफ्नो अनुकूल जहिले पनि नेपालका प्रधानमन्त्रीलाई भारत गएपछि त्यो किसिमको प्रपञ्चमा अर्थात् उहाँहरूले त्यही चुपन्जामा पार्ने गरेको हामी बेला बखतमा देख्छौँ। वास्तवमा यस्तो किन हुन्छ होला कि नेपालका राजनीतिक दल नेपालका प्रधानमन्त्री बेला बखतमा भारत भ्रमण गइरहँदा नेपालको लागि उपलब्धिमूलक भन्दा पनि अब सद्भावका लागि या भनौँ उपलब्धिमूलक भयो, सफलतापूर्ण भयो भन्ने मात्रै सुनिन्छ तर यथार्थमा कार्यान्वयनमा हामी जहिले पनि चुकेको हामी देख्छौँ। वास्तविक पछिल्लो समय डोक्लाम विवाद जुन किसिमले देखिएको छ, भुटान र भुटानको जुन सिमानामा रहेको त्यो क्षेत्र भारत र चिनको बिचमा डोक्लाङलाई लिएर जसरी विवाद बढिरहँदा नेपालका प्रधानमन्त्रीले पनि त्यो किसिमको प्रपञ्चमा पार्ने काम जसरी भारतले गरिरहेको छ त्यो विषयमा पनि प्रधानमन्त्री देउबा तथस्थ रहनुपर्छ भन्ने चारैतिरबाट माग उठिरहेको बेलामा नेपालका प्रधानमन्त्री के गर्नुपर्छ होला त यी यावत विषयमा हामी कुराकानी आज गर्दैछौँ। बडो सही र सठिक विश्लेषण आज हामी गर्दैछौँ। नेपालका धेरै विषयमा जानकार राख्ने र विदेशका धेरै देशको चाहिँ अनुगमन गरिसक्नु भएको, भ्रमण गरिसक्नु भएको र बाह्य तर आन्तरिक भू राजनीति विषयमा पनि दखल राख्ने एकजना व्यक्ति हुनुहुन्छ आज हामीसँग। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य, प्रभावशाली नेता, प्रदेश नम्बर 7 लोकप्रिय नेता, प्रदेश नम्बर 7 इन्चार्ज आज हामीसँग हुनुहुन्छ मनोज भट्ट हुनुहुन्छ। उहाँलाई म वेलकम गर्छु। मनोजी, यहाँलाई वेलकम, स्वागत छ।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
सन्चै छु।
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ? राजनीतिमा तपाईँहरूको स्थानीय चुनावमा त्यति राम्रो पर्फर्मेन्स देखिएन, प्रदेश नम्बर 7 यहाँ संयोजक हुनुहुन्थ्यो, किन कहाँनिर चुक्यो राष्ट्रिय जनमोर्चा?
तपाईँले भनेको कुरा ठिकै हो। बिचमा अब असाढको 14 गतेसम्म चुनाव थियो, हामी त्यही चुनावको तयारीमा भयौँ। त्यसपछि गएर चुनावपछि पार्टीका आन्तरिक बैठकहरू, मूलत चुनावको विषयलाई लिएर समीक्षाहरू केन्द्रका, क्षेत्रका, जिल्लाका, र त्यसपछि गएर पुनः फेरि के अरे यो सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने भनेर योजनामै व्यस्त भएका कारण योजनामै म व्यस्त थिएँ।
यस कहाँनिर चुक्नुभयो मनोजी? तपाईँहरू यति राम्रो लोकप्रिय पार्टी जसको एजेन्डालाई यति पनि यतिखेर पनि सबैले मान्छन् र स्पेसली चित्रबहादुर केसीको सिद्धान्त, उहाँको आस्था र उहाँको निष्ठाप्रति धेरैले विश्वास पनि गर्छन्, उहाँको जीवनशैली पनि धेरै अत्यन्त शैली।
असोज 2 गते 2 नम्बर प्रदेशमा हुने चुनाव बाहेक 3 चरणमा भएका जुन चुनावहरू छन्, 2 चरणमा भएका चुनावहरू, ती 2 चरणमा भएका चुनावहरूको समग्र स्थिति हेर्नुहुन्छ भने हामी 4 पोजिसनमा छौँ। वडाको हिसाबले 4 पोजिसनमा छौँ। करिब देशभरि हामीले 42 वडा तपाईँको चाहिँ जितेका छौँ, होइन? अनि जीविसोको हकमा हामीले तपाईँको चाहिँ 2 जीविसोमा हामीले नेतृत्वमा साथीहरू पठाएका छौँ। त्यसैले गर्दाखेरि काङ्ग्रेस, एमाले, माओवादी पछिको तपाईँको चाहिँ 4 पोजिसनमा वडाको हिसाब लिएर यतातिर आएर जीविसोको हैसियतले अर्थात् जिल्ला समन्वय समितिको हिसाबले हामी तपाईँको चाहिँ छौँ र तपाईँले भने जस्तो सात नम्बर प्रदेशमा हाम्रो संगठनात्मक आधार हुँदा हुँदै पनि हामीले यहाँ सफलता प्राप्त गर्न सकेनौँ त्यसका बावजुद पनि मलाई फेरि के कुरामा खुसी लागेको छ भने हाम्रो पार्टी सात नम्बर प्रदेशमा हार्यो वा जुन प्रकारको हैसियत हामीले राष्ट्रिय राजनीतिमा कायम गर्न सक्नु पर्थ्यो स्थानीय निर्वाचनमा त्यो हामीले प्राप्त गर्न सकेनौँ तर त्यसका बावजुद पनि हामीलाई खुसी के कुरामा छ भने हामी हार्यौँ देश जित्यो देश कुन अर्थमा जित्यो भन्नुहुन्छ भने स्थानीय निकायको निर्वाचन हुन नदिनका लागि वा कुनै पनि प्रकारको निर्वाचन हुन नदिन वा संविधानलाई कार्यान्वयन हुन नदिनका लागि लगातार भारतले मधेसवादी दलहरूलाई उक्साइरहेको थियो नेपालका विरुद्ध उसले नाकाबन्दी गर्यो अब मधेसी दलहरूलाई उक्सायो र स्वयं सरकारमै तपाईँको चाहिँ फेरबदल ल्यायो र चुनाव हुन नदिनका लागि उसले धेरै प्रपञ्च गर्यो त्यसका बावजुद पनि लगातार नेपाली जनताको दबाब र त्यसमा हाम्रो पार्टीको पनि ऐक्यबद्धता स्वयं हाम्रो पनि दबाबका बावजुद देशमा स्थानीय तहको निर्वाचन भयो अब स्थानीय तहको निर्वाचनले संविधान एउटा कार्यान्वयनको चरणमा अगाडि बढेको छ त्यस अर्थमा भारतीय विस्तारवाद हार्यो र नेपालमा संविधान कार्यान्वयन हुन नचाहने शक्तिहरू हुन दिन नचाहने शक्तिहरू हारे र देश जित्यो त्यसैले गर्दाखेरि हामीलाई खुसी के छ भने चुनावमा गइसकेपछि एउटा पार्टी जित्ने र एउटा पार्टी हार्ने भइहाल्छ चुनावमा सामेल भएका सबै पार्टीहरू जित्छन् भन्ने कुराहरू होइन अब चुनावमा सहभागी भएको एउटा पार्टी जित्छ अरू पार्टीहरू हार्छन् तर यो पटकको विशिष्ट अवस्था के हो भने चुनावमा देश जितेको छ संविधान कार्यान्वयनको लागि बाटो खुलेको छ र देश जित्यो र संविधान कार्यान्वयनका लागि बाटो खुल्यो भने आगामी दिनका चुनावका लागि स्वयं हामीलाई पनि सहज हुन्छ देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताका लागि पनि राम्रो हुन्छ
भनेपछि प्रदेश नम्बर सातको तपाईँले समीक्षा गर्दा आफ्नो त्रुटि कहाँनिर भेट्नुभयो त तपाईँ आफू संयोजक होइन उम्मेदवारी चयनमा तपाईँहरू सही ठाउँमा हुनुहुन्थ्यो
सात नम्बर प्रदेशको चुनावको हामीले चाहिँ समीक्षा गर्दाखेरि जस्तै यहाँ चार पाँचवटा जिल्लाका केही गाउँपालिका वा नगरपालिकामा हामीले राम्रो स्थिति थियो हाम्रो हामी जित्ने भनेरै हामीले यसलाई कोइन गरेको स्थिति हो तर धेरै कुराले त्यहाँ तपाईँको चाहिँ प्रभाव पार्यो जस्तै काङ्ग्रेस र माओवादी बिचको एलायन्स वा एमालेको सङ्कीर्णता र स्वयं हामीलाई पनि तपाईँको प्रचार प्रसारका लागि साधनहरूको अभाव वा स्वयं चुनावमा कार्यकर्ताहरूको परिचालनमा पैसाका कारणले गर्दाखेरि परेको समस्या यी सबै कारणले गर्दाखेरि हामीले सोचे जस्तो परिणाम हामीले यहाँ ल्याउन सकेनौँ
तपाईँले एउटा अघि नै कुरा गर्नुभयो संविधान कार्यान्वयनको एउटा पाटोमा छ भन्ने कुरा बडो महत्त्वपूर्ण कुरा गर्नुभयो वास्तवमै अब राष्ट्रिय जनमोर्चाले संविधानले प्रदत्त गरेका धेरै कुराहरूलाई अङ्गीकार गर्दै हिँडे हो त संहिताको कुराहरू तपाईँहरूले रिजर्भेसन राख्दै आउनु भएको थियो
संहिता र गणतन्त्र फरक फरक चिजहरू हुन्
होइन मैले स्थानीय तह प्रदेश र संघको चुनावको लागि हामी गइरहँदा संरचनामा गइरहँदा
किन भन्नुहुन्छ भने अहिले जुन हामीले तीन तहको निर्वाचनमा जुन जोड दिएका छौँ त्यसको सम्बन्ध डाइरेक्ट राष्ट्रिय राजनीतिसँग जोडिएको छ जस्तै कि स्थानीय तह लामो समयदेखि भ्याएको हुन्थ्यो शून्य थियो करिब 20 वर्षपछि चुनाव भयो त्यसले गर्दाखेरि स्थानीय जनतालाई स्वशासनको अधिकार प्रदत्त गर्नको लागि स्थानीय तहको निर्वाचन आवश्यक थियो दोस्रो कुरा स्थानीय तहको निर्वाचनसँग जोडिएको अर्को पक्ष फेरि के हो भने त्यसका अध्यक्ष उपाध्यक्ष मेयर उपमेयरले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउँछन् यदि स्थानीय तहको निर्वाचन भएन त्यहाँ पदाधिकारीहरू विजयी भएनन् वा तिनीहरू आएनन् भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा फेरि भ्याकुम पैदा हुन्छ एक दोस्रो कुरा प्रदेशका जुन सांसदहरू छन् प्रदेश सभाका सदस्यहरू तिनीहरूले पनि भोलि राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने हुन् र ठिक त्यसै प्रकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाले प्रतिनिधि सभाले देशको सरकार बनाउँछ होइन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू मिलेर उनीहरूले पनि राष्ट्रपतिलाई मतदान गर्छन् यसरी गर्दाखेरि के छ भने स्थानीय तह प्रदेश र प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकअर्कासँग अन्तर्सम्बन्ध जोडिएको छ यतातिर आएर फेरि प्रतिनिधि सभा भएन भने राष्ट्रिय सभामा पनि कतिपय सदस्यहरू निर्वाचित हुन पाउन्नन् अहिलेको संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभा पनि अपूर्ण हुन्छ राष्ट्रिय सभा भएन प्रतिनिधि सभा भएन प्रदेश भएन स्थानीय तह भएन भने हामीले राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन गर्न सक्दैनौँ
भनौँ न अधिकार कटौती गर्न सकिने हो कि भन्ने किसिमको एक्सर्साइज पनि भित्र
एक्सर्साइज भइरहेछ त्यस्तो एक्सर्साइज भइरहेछ हामी त्यसको खिलाफमा छौँ त्यसको विपक्षमा छौँ स्थानीय तहले केन्द्रको नीति निर्माणमा उनीहरूको पनि संलग्नता हुनु पर्यो. यदि केन्द्रको नीति निर्माणमा उनीहरूको संलग्नता भएन भने फेरि घुमाइ फिराइकन स्थानीय तहका अधिकारहरू कटौती हुन सक्छन्. उनीहरूलाई राष्ट्रिय सभामा आफ्ना प्रतिनिधिहरू चाहिँ छान्न पाउने अधिकार र राष्ट्रपतिलाई मतदान गर्न पाउने अधिकारबाट हामीले उनीहरूलाई वञ्चित गर्न हुन्न. त्यसैले गर्दाखेरि यी तिनवटा कुराको बिचमा अन्तर सम्बन्ध भएको कारणले गर्दाखेरि अहिलेको संवैधानिक व्यवस्था अनुसार यदि माघ 7 गतेकै कुरा भनौँ न, माघ 7 गतेसम्म नयाँ निर्वाचन भइसक्न पर्छ. नयाँ निर्वाचन भएन भने नयाँ सरकार बन्दैन. नयाँ सरकार बनेन भने स्थिति के हुन्छ त? संविधान सभा पनि रहन्न वा अर्थात् अहिलेको संसद पनि रहन्न. नयाँ सरकार पनि तपाईँको चाहिँ नयाँ संसद पनि बनेको हुन्न. त्यस्तो अवस्थामा त फेरि भ्याकुमको अवस्था आउँछ. उही बाबुराम भट्टराईकै पालाको अवस्था आउन सक्छ.
संक्रमणकाल अझ बढ्ने भयो,
संक्रमणकाल बढ्न सक्ने भयो, वा पुरानो संसद पनि नरहने नयाँ संसद पनि बनेन भने त्यस्तो अवस्थामा खिलराज रेग्मीको नयाँ संस्करण अगाडि आउन सक्छ.
अब त्यो त खैर एउटा पाटो होला मनोजी. अब पछिल्लो एक हप्तालाई हामीले नजिकबाट एनालाइसिस गर्ने भने तिनवटा महत्त्वपूर्ण इभेन्टहरू भयो भनौँ, हामी यसरी विश्लेषण गरौँ. संविधान संशोधनको प्रस्ताव निर्धारित पेश गर्नु र जसलाई चाहिँ भनौँ एउटा फेल भयो भनौँ, तपाईँहरू सफल हुनुभयो एक पाटो एक अर्थमा हेर्ने भने. दोस्रो अर्थ हेर्ने भने सामान्य प्रधानमन्त्री या भनौँ अहिलेका सरकारले स्थानीय तहको चुनाव पछि अब प्रदेश र सङ्घको चुनाव मङ्सिर 10 लागि मिति तय गर्यो, निर्वाचन आयोगलाई स्ट्रिक्टली अर्डर दियो. तेस्रो के भयो भने नेपालका प्रधानमन्त्री राजकीय भ्रमणमा भारतमा हुनुहुन्छ. यो तिनवटा महत्त्व इभेन्टहरू घटे हेर्नुहोस् पछिल्लो एक हप्ता. यो पछिल्लो एक हप्ताको यो नेपाली राजनीति र भारतसँगको जुन भ्रमण देखियो यसलाई कसरी एनालाइसिस गर्नुभएको छ?
पहिलो कुरा त संसदमा उहाँहरूले जुन संशोधन विधेयक राख्नुभयो, संविधान संशोधन विधेयक, त्यो जनतालाई सबै संसारलाई जगजाहेर के थियो भने त्यसको पक्षमा उहाँहरूको द्वितीय बहुमत छैन. द्वितीय बहुमत नहुँदा हुँदै पनि उहाँहरूले पेश गर्नुभयो. त्यसका पछाडिको कारण के थियो भने उहाँहरूले भारत प्रति वा भारतलाई उहाँहरूले यो देखाउन चाहनुहुन्थ्यो कि हामी तपाईँहरूप्रति नै डिवोटेड छौँ, हामी तपाईँहरूप्रति नै समर्पित छौँ, तपाईँहरूभन्दा बाहिर छैनौँ. त्यसको पहिलो सन्देश उहाँहरूले त्यो दिन खोज्नुभएको थियो. त्यो दिन उहाँहरू सफल हुनुभयो. अर्थात् भारतलाई उहाँहरूले के बताउन चाहनुभयो भने जुन काम प्रचण्डले गर्न सकेन वा जुन काम केपी ओलीले गर्न सकेन त्यो मैले गरेर देखाइदिएँ, तर त्यहाँबाट द्वितीय बहुमत नआउनु त मेरो गल्ती भएन, म त तपाईँप्रति समर्पितै छु नि. त्यसको पहिलो सन्देश त्यो हो. दोस्रो कुरा, स्वयं मधेसवादी दलहरूलाई पनि जनताका बिचमा जान ला छोप्नका लागि उहाँहरूले त्यो गर्नुभयो. स्वयं काङ्ग्रेसले पनि अब हामी मधेसी जनताका विपक्षमा छैनौँ भन्ने उहाँहरूले पनि तपाईँले देखाउनु परेको थियो. तैपनि अब यो संशोधन विधेयकका पक्षमा त स्वयं मधेसी जनता छैनन्, मधेसका मुठीभरका जमिनदारहरूले उठाएका मागहरू हुन्. त्यसैले गर्दाखेरि सरकारलाई यो कुरा के थाहा थियो भन्नुहुन्छ भने द्वितीय बहुमत त स्वयं राप्रपा युनाइट हुँदाखेरि पनि थिएन. पछिल्लो अवस्थामा त राप्रपा फुट्यो. यद्यपि व्हिपको हिसाबले फेरि हेर्नुहुन्छ भने राप्रपाका सबै सांसदहरूले राप्रपाले जारी गरेको व्हिपका विपक्षमा उहाँहरू जान सक्नुहुन्न थियो, किनकि निर्वाचन आयोगले उहाँहरूको दल दर्ता सम्बन्धी प्रक्रिया टुङ्गाइसकेको थिएन भने त्यस्तो अवस्थामा संसदमा त्यो पास हुन्छ भन्ने हिसाबले होइन. आसन्न भारत भ्रमणलाई हेरेर उहाँहरूले भारतलाई सन्देश दिने उद्देश्यले त्यो गर्नुभएको हो. त्यो उहाँहरूको केटाकेटी पनि थियो. एक दोस्रो कुरा, मङ्सिर 10 गते जुन चुनाव तोकिएको छ संसद र प्रदेशको एकैचोटि गर्ने भनेर, त्यो स्वागतयोग्य कुरा छ. मलाई आफूलाई पनि लाग्यो के हो भने मैले भारतमा 3 निर्वाचन हेरेँ. भारतको समग्र निर्वाचन प्रक्रियालाई अध्ययन गर्दाखेरि 1952 1967 अर्को एउटा भएको छ, केन्द्र र प्रदेशको चुनाव सँगसँगै भएको छ, र अहिले भारतको निर्वाचन आयोग एउटा के होमवर्कमा लागेको छ भन्नुहुन्छ भने प्रदेश र केन्द्रको चुनाव बेग्ला बेग्लै गर्दाखेरि देशलाई धेरै ठुलो तपाईँको चाहिँ आर्थिकको बोझ पर्दो रहेछ. त्यसलाई एकैचोटि गर्दाखेरि त आर्थिकको बोझ परेन, एउटा आर्थिकको बोझ परेन राज्य मेसिनेरीलाई. दोस्रो कुरा, स्वयं चुनावमा उठ्ने पार्टीहरूलाई आर्थिक रूपले उनीहरूलाई कम बोझ पर्छ. त्यो कुरालाई भारतको निर्वाचन आयोगले पनि अहिले होमवर्क गरिराखेको छ. अहिले तपाईँले हेर्नुहुन्छ भने बिहारको तपाईँ जहाँ कुनै एउटा मितिमा चुनाव हुन्छ त्यसको 1.5-2 वर्षपछि युपीमा हुन्छ, त्यसको 3-4 वर्षपछि गोवामा हुन्छ, त्यसको 1 वर्ष अगाडि फेरि महाराष्ट्रमा हुन्छ भने त्यहाँ सन्तुलन छैन. अब कम्तीमा हाम्रो यो अहिले हुने जुन चुनाव एकै मितिमा त्यो चुनाव भयो भने वा भोलि कानुन बन्यो एकै मितिमा चुनाव भयो भने त्यसले भविष्यका लागि हामीलाई राम्रो गर्छ, किनभने समयावधि त एकैचोटि सिद्धिने हो होइन. समयावधि एकैचोटि सिद्धिसकेपछि चरणमा गर्न सकेला, तर तपाईँले 1-1.5 वर्षको ग्याप त राख्न परेन.
त तपाईँ कतिको कति प्रतिशत विश्वस्त हुनुहुन्छ मनोजी, किनभने अहिलेको अवस्था हेर्ने भने निर्वाचन आयोगले पनि दुई चरणमा गरिनुपर्छ, हामीलाई जटिलताहरू देखिन्छन् भन्ने कुरा एकातिर राख्नु भएको छ, अर्कोतिर भनौँ न निर्वाचन क्षेत्र निर्धारण आयोगले पनि भनौँ न यो समय भाद्र पन्ध्रभित्र दिनुपर्ने प्रतिवेदन या भनौँ पुनर्निर्माण जुन गरिरहेको छ पुनर्संरचना, यसले पनि अलिकति एक्सर्साइजमा कहीँ कतै भनौँ पन्ध्र दिनका लागि दिएको
छ। सरकारले मङ्सिर 10 गते चुनाव हुने भनेर भनिसकेपछि र निर्वाचन आयोगको त्यसमा प्रतिबद्धता देखिसकेपछि त्यो हुन्न, त्यो तपाईँको चाहिँ शङ्कास्पद छ भनेर हामीले भन्ने हो भने स्वयं सरकारका लागि चुनाव सार्ने बाटो खुल्छ। पार्टीहरूले पनि हुन्न भनिराखेका छन्, हामीले त तोकेकै थियौँ होइन, त्यसैले गर्दाखेरि अब पार्टीले हुन्न भनिराखेको अवस्थामा हामीले किन त्यही मितिमा गर्ने भन्ने बाटो खुल्छ। त्यसैले गर्दाखेरि हाम्रो जोड के छ भने त्यही मितिमा चुनाव हुनुपर्छ,
अब
त्यसलाई सार्न हुन्न, किनभने मङ्सिर 10 यदि चुनाव भएन भने अब माथि हिमाली भेगमा त त्यसपछि त गराउन गाह्रो परिहाल्छ, स्वयं कतिपय पाहाडमा पनि गराउन गाह्रो परिहाल्छ हिउँका कारणले गर्दाखेरि हो। त्यसो भएको कारणले गर्दाखेरि मङ्सिर 10 गते चुनाव हुन्छ भन्ने किसिमले सरकारले तयारी अगाडि बढाउनु पर्यो र चुनाव हुनु नै पर्यो भनेर दलहरूले पनि सरकारलाई सहयोग गर्न पर्यो र दलहरूले पनि आफ्नो आन्तरिक तयारीलाई अगाडि बढाउनु पर्यो।
ओके, अब यो विषयलाई हामी थाहा दिइराखौँ। अब हामी आसन्न जुन भयो अहिले भइरहेको छ र यो राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा तपाईँको प्रतिक्रिया के छ, कुन किसिमले जुन हेर्ने हो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्ट्रिक्टली कि अहिले पनि संविधान संशोधनको प्रस्तावप्रति उहाँले नेपालको संविधानप्रति असन्तुष्ट जाहेर गरेको र स्वागत गर्न नसक्या चाहिँ त्यो गुनासो चाहिँ देखियो र प्रधानमन्त्री हाम्रा शेरबहादुर देउबाजीले पनि होइन म फेरि यसलाई चाहिँ एक्सर्साइजमा ल्याउँछु भन्ने कुरा प्रतिबद्धता देखाउनु भयो प्रेस मिटमै। यो हेर्दा के नेपालको राजनीति, नेपालको कानुन, नेपालको संविधानप्रति भारतको यति धेरै इन्ट्रेस्ट किन देखिन्छ होला?
अब पहिलो कुरा त अरू बेलाका प्रधानमन्त्रीहरूको भारत भ्रमण र शेरबहादुर देउबाको अहिलेको भारत भ्रमणको जुन पृष्ठभूमि छ त्यसलाई हामीले केलाउन जरुरी छ। अहिले शेरबहादुर देउबाको भारत भ्रमणको निर्णय भइसकेपछि धेरै ठुलो गृह कार्य नेपालमा भएको छ, हेर्नुहोस् त्यतातिर अब मिडियाले अब कतिको ध्यान दिया छ दिया छैन, अरू पार्टीले कतिको दिया छन् छैनन्, जस्तै कि लगातार प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीहरूले सुझाव सल्लाह दिएका छन्, पूर्व परराष्ट्र सचिवहरूले सुझाव सल्लाह दिएका छन्, पूर्व कूटनीतिज्ञहरूले सुझाव सल्लाह दिएका छन् होइन, र विभिन्न पार्टीका नेताहरू मिलेर पनि सुझाव सल्लाह दिएका छन्। अर्थात् उहाँ भारत जानुभन्दा पूर्व उहाँलाई वार्न गरिएको छ। त्यो वार्न के हो भने तपाईँले नयाँ सन्धि सम्झौता गर्दै नगर्नुहोस् एक, दोस्रो कुरा राष्ट्रिय हित विपरीतका कुनै पनि कामहरू तपाईँहरूले नगर्नुहोस्, तेस्रो कुरा डोकलामको सवालमा नेपालको जुन हाम्रो असंलग्न परराष्ट्र नीति हो नन एफिलिएसन त्यसलाई तपाईँले कायम राख्नुहोस्। लगातार उहाँलाई तपाईँको चाहिँ सुझावहरू दिने काम भयो, धेरै ठुलो गृह कार्य भयो, जसको परिणाम अहिलेको मितिसम्म है मैले तपाईँसँग बोलिरहँदासम्मको मितिमा समयमा, किनभने जोइन्ट स्टेटमेन्ट आउन बाँकी छ, अझै उहाँको भ्रमणको अझै 3 दिन बाँकी छ, जोइन्ट स्टेटमेन्ट त अन्तिममा आउने हो। हिजो जुन जोइन्ट पत्रकार सम्मेलन भयो त्यसमा मूलत 4 बुँदामा र तफसिल गरेर त मैले 8 बुँदामा सहमति भएको छ। ती सबै कुराहरू हेर्दाखेरि देउबाको जुन प्रकारको राजनीतिक पृष्ठभूमि छ वा देउबाको सरकार जुन प्रकारको राजनीतिक पृष्ठभूमिमा बनेको, वास्तवमा यो कुरामा कुनै कूटनीतिक शब्द हामीले प्रयोग गर्नै पर्दैन। भारतले भारतीय स्वार्थ पुरा गर्ने गुरु योजना अन्तर्गत केपी ओलीको सरकारलाई बर्खास्त गरेर शेरबहादुर देउबाको सरकार बनाएका हुन्। यो जगजाहेर कुरा हो
कि प्रचण्ड कि शेरबहादुर
शेर केपी ओलीको सरकार, केपी ओलीको सरकारलाई गिराएर केपी ओलीको सरकारलाई फालेर
प्रचण्ड आउनुभयो।
शेरबहादुर देउबाको नेतृत्वमा सरकार बन्न सक्दैन थियो, त्यो बहुमत उनीहरूसँग थिएन, त्यो गणित उनीहरूसँग थिएन, त्यसका लागि उनीहरूले प्रचण्डलाई साथमा लिनुपर्ने आवश्यकता थियो। प्रचण्डलाई सुरुमा उनले भर्याङ बनाए होइन, मूल कुरा तपाईँको चाहिँ सत्ता आफ्नो हातमा लिनका लागि नै उहाँहरूले त्यो गरेको, भारतले त्यो गरेको। त्यसले गर्दाखेरि शेरबहादुर देउबाको सरकार विशेष त भारतीय स्वार्थ पुरा गर्ने मास्टर प्लान अन्तर्गत बनेको सरकार हो। यो सरकारको सरकार प्रमुख भारत जाँदाखेरि जुन प्रकारको संशय नेपालको राजनीतिक क्षेत्रमा थियो त्यो अहिलेको मितिसम्म हेर्दाखेरि के देखिन्छ भन्नुहुन्छ भने सामान्य कुरामा 4 बुँदामा सहमति भए पनि वा तफसिलका 8 बुँदामा सहमति भए पनि राष्ट्रिय हित विपरीत अहिलेसम्म सन्धि सम्झौता भएको वा डोकलामको सवालमा हामी तल परेको भन्ने कुराहरू अहिलेसम्म बाहिर रिपोर्टमा आएको छैन। अब प्रधानमन्त्रीले आफ्नो जुन कार्यतालिका हो कार्यतालिकालाई नागेर भेट्ने चलन कूटनीतिक क्षेत्रमा प्राय हुन्न भन्छन्, म कूटनीतिक क्षेत्रको ज्ञाता होइन, तैपनि हाम्रो परराष्ट्र मन्त्रालयले त एउटा कार्यतालिका त बनाइसकेका थियो,
फिक्स हुन्छ सेड्युल,
सेड्युल फिक्स हुन्छ, हाम्रो परराष्ट्र मन्त्रालय मार्फत भारतको परराष्ट्र मन्त्रालयमा जान्छ, उताको प्रधानमन्त्रीको पनि आउँछ, कतिसम्म भन्नुहुन्छ भने 2 वक्तव्यहरू तपाईँलाई लिखित हुन्छन्, 2 वक्तव्यहरू समेत एकअर्कालाई देखाइएको हुन्छ,
के बोल्ने कि नबोल्ने
मलाई भारतीय प्रधानमन्त्रीको स्टेटमेन्ट नेपाली प्रधानमन्त्रीलाई देखाइएको हुन्छ नेपालका प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट तपाईँको उसलाई देखाइएको हुन्छ र स्टेटमेन्टमा दुइटै पक्षको कुनै तपाईँको चाहिँ आफ्नो अब्जेक्सन छ वा रिजर्भेसन छ भने त्यो त्यतिखेर राख्ने चलन हुन्छ
भने यो पछिल्लो आठवटा बुदाहरूलाई फर्केर सर हेर्ने भने लागु औषध ओसार पोसारको विषय छ नेपालमा भूकम्पपछिका पुननिर्माण हुन नसकेका धेरै भनौँ न भौतिक संरचना सांस्कृतिक सम्पदाहरूको चाहिँ पुननिर्माण गर्ने भारतले महत्त्वपूर्ण र स्पेसली यो भारतले चाहिँ अझ अझ चासो देखाएको नेपालप्रति हेर्ने भने यो जुन आयात निर्यातमा देखिएको छ पछिल्लो समय चाइनाको वस्तु र दोक्लाङ जुन विवाद देखिएको छ र नेपालको संविधानलाई चाहिँ सबैको अवनत्व हुने गरी चाहिँ अगाडि बढ्दा राम्रो हुन्छ भने भारतले अहिले पनि त्यो भनिरहेको अवस्था हेर्दा मनोजी यो 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 प्रति कहाँनिर भारतको नेपालप्रति इन्ट्रेस्ट देखिन्छ
भारतले जे जे कुराहरू राखे जस्तै दोकलामका कुराहरू होलान् वा अन्य अन्य कुराहरू होलान् अब त्यसमा हाम्रो रिटेन कुनै कुराहरू नआइकन भारतले भनेको कुरा हाम्रो पक्षले मान्यो भनेर अहिले हामीले भन्नु त्यो पूर्वाग्रह हुन जान्छ मूल कुरा अहिले हाम्रो प्रधानमन्त्री त्यहाँ गएर चुकेको कुन मामिलामा हो भन्नुहुन्छ भने अहिलेसम्मको समयसम्म मितिसम्म जुन नेपालको आन्तरिक मामिलामा भारतलाई विश्वस्त पार्नका लागि वा भारतलाई आश्वस्त तुल्याउनका लागि जुन अभिव्यक्ति उहाँले दिनुभयो त्यो मिल्ने कुराहरू होइन किन भन्नुहुन्छ भने नेपालमा कुन प्रकारको संविधान बन्ने त्यहाँ कुन जाति कुन भाषा कुन समुदायलाई अधिकारहरू हुने वा के हुने भन्ने कुराहरू हाम्रो आन्तरिक मामिला हो हाम्रो आन्तरिक मामिलामा लगातार भारतले संविधान निर्माणको क्रममा वा त्यसपछि संविधान जारी भइसकेपछि लगातार जुन हस्तक्षेप गरिराखेको छ वा यो गर वा यो नगर भनेर जुन भनिराखेको छ त्यसको त अब हामीले सुरुदेखि नै निन्दा गर्दै आएका छौँ र हिजो भारतीय प्रधानमन्त्रीले जुन संयुक्त पत्रकार सम्मेलनमा जुन विषय उठाए वा त्यसको प्रत्युत्तरमा नेपालको प्रधानमन्त्रीले जुन जवाब दिनुभयो त्यो त निन्दनीय नै छ किन भन्नुहुन्छ भने हामीले चाहिँ अब संशोधन प्रस्ताव राखेकै थियौँ पास भएन अब हामी चाहिँ बहुमतमा चाहिँ ल्याउँछौँ दुई तिहाई बहुमत गराउँछौँ
होइन प्रधानमन्त्रीले पत्रकार सम्मेलनमै भन्नुभयो फेरि म एक्सर्साइज गर्छु चुनावपछि दुई नम्बरको चुनावपछि एक्सर्साइज गर्छु
त्यसको तात्पर्य त्यही हो किन भन्नुहुन्छ भने दुई नम्बरको चुनावपछि पनि उहाँले एक्सर्साइज गरे त हुन्न भन्नुको अर्थ के हो भने मङ्सिर 10 चुनावपछि जुन नयाँ एउटा फ्रेस के अरे संसद हुन्छ त्यो संसदमा तिमीहरूले हामीलाई सहयोग गर हामीलाई दुई तिहाई बहुमतमा पुर्याऊ पुर्याइसकेपछि हामीले त्यो काम गर्छौँ त्यसको प्रश्न अर्थ त्यही हो त्यसैले गर्दाखेरि नेपालको आन्तरिक मामिलामा जुन उहाँले विदेशीहरूलाई आश्वस्त पार्ने वा उनीहरूका तपाईँको चाहिँ इन्ट्रेस्टहरूलाई जुन समर्थन गर्ने काम गर्नुभयो त्यो त गलत नै छ र हामीले त्यसको लगातार विरोध पनि गरिराखेका छौँ
अब जस्तो यो बाँधको कुराहरू पनि कहीँ कतै उठे त्यो आधिकारिक रूपमा होइन बाँधको विषयलाई
बाँधको कुरा त यिनीहरूको चाहिँ आधिकारिक रूपमा उठेको कुराहरू आएको छैन किन आएको छैन भन्नुहुन्छ भने अब कोशी ब्यारेजका कारणले गर्दा जुन प्रकारको क्षति भइराखेको छ नेपाललाई अब त्यस विषयमा उनीहरूले तपाईँको चाहिँ के अरे त्यस विषयमा उनीहरूले आधिकारिक रूपमा हामी त्यसको चाहिँ विकल्प खोज्छौँ वा त्यसलाई चाहिँ न्यूनीकरण गर्नका लागि केही उपायहरू गर्छौँ भन्ने बारेमा उहाँहरू बोल्नु भएको छैन किनभने पूर्व मेचीदेखि लिएर पछि महाकालीसम्म नेपालको प्राकृतिक ढङ्गबाट जुन बहाव छ त्यसलाई रोक्नको लागि उनीहरूले कयौँ संरचनाहरू बनाएका छन् बाँधहरू बनाएका छन् त्यस्ता बाँधहरूकै सङ्ख्या पनि 17-18 पुगिसक्यो भन्छन् जसको कारणले गर्दाखेरि वर्षेनी नेपालमा बाढी आउने गरेको छ हाम्रो कैलालीको समस्या पनि त्यही हो उत्तर प्रदेशमा त्यस प्रकारको संरचना बनाएको छ पानीको बहावलाई रोक्ने काम हुन्छ जसको परिणाम उतातिर कम क्षति हुन्छ त्यो फर्केर यतातिर बढी क्षति भइराखेको छ त्यस विषयमा उहाँहरूले सचिव स्तरमा वा प्रधानमन्त्री स्तरमा वा गएका अन्य स्तरमा त्यो कुराकानी
पक्षलाई अवगत भएको कुरा त हो नि त मनोजी
अवगत छ नि किन नहुनु किनभने त्यस विषयमा त भारतीय प्रधानमन्त्री र नेपालको प्रधानमन्त्रीको त टेलिफोन वार्तै भयो नि बरु भारतीय प्रधानमन्त्रीले के भन्नुभयो भन्नुहोस् त तपाईँहरूलाई हामीले 25 दिन्छौँ भन्नुभयो के अरे यो भूकम्प आएको बेलामा 10 दिन्छौँ भन्नुभयो त्यो अहिलेसम्म दिनुभएको छैन
भने यस्तो यो विडम्बना छ एउटा कुरा अब यहाँनिर हामीले
बल्ल तपाईँ फेरि अझ प्रतिबद्धता आएरस् कमिटमेन्ट आयो दिन्छौँ भनेर त्यो दिने भनेको त तपाईँ उहिले मरी सासु अहिले आए आँसु गरे त भएन
अब मनोजी यो बडो नेपाली पत्र पत्रिका मिडिया र सबैको चासोको विषय र अहिले भारतीय मिडिया जी न्युजदेखि सबैलाई हेर्ने हो र त्यो पछिल्लो हेर्ने हो भने उहाँहरूले पनि दोक्लामको विषयलाई बढी प्रायोरिटी र नेपालको समर्थन खोजिरहेको कहीँ कतै नेपालका प्रधानमन्त्रीले त्यसप्रति आफ्नो समर्थन
त्यसलाई त हामीले समर्थन गर्न मिल्दैन अहिले जुन 1950 सन्धि
भारतको देखियो
छ भारतको के छ भन्नुहुन्छ भने नेपाल र भारतका बिचमा भएको जुन 1950 सन्धि छ त्यो सन्धिमा भारतको अभिप्राय के छ भने नेपालको विदेश नीति नेपालले विदेश नीति बनाउँदाखेरि भारतको विदेश नीति अनुरूप बनाउनुपर्छ यदि त्यो भएन भने भारत को विदेश नीतिलाई समन्वित होने एक प्रकारले कोअर्डिनेट होने प्रकारले नेपालले विदेश नीति बनाउनु पर्छ। यदि त्यसमा पनि भारत राजी हुन्न भने भारतले भने अनुरूपका मुलुकसँग सम्बन्ध राख्ने वा नराख्ने भन्ने कुराको पनि प्रभुत्व वा त्यसको पनि डोमिनेसन भारतलाई दिनुपर्छ भन्ने छ। त्यो हामीले दिन सक्दैनौँ। किन दिन सक्दैनौँ भने जस्तै 1960 पनि त चीन र भारतका बिच लडाइँ भयो त। 1960 चीन र भारतका बिचमा लडाइँ भयो, त्योभन्दा अगाडि पाकिस्तान र भारतका बिचमा लडाइँ भयो, होइन? ठिक त्यस्तै प्रकारले भारत र श्रीलङ्का बिचको सम्बन्ध बिग्रियो। अहिले एसियामा, दक्षिण एसियामा भारतको कोसँग राम्रो सम्बन्ध छ र बङ्गलादेशसँग सम्बन्ध बिग्रिया छ, श्रीलङ्कासँग सम्बन्ध बिग्रिया छ, पाकिस्तानसँग सम्बन्ध बिग्रिया छ, चिनसँग सम्बन्ध बिग्रिया छ। जो जोसँग उसको सम्बन्ध बिग्रिन्छ त्यो सवालमा हामीले उसलाई चाहिँ ठुल्दाई ठानेर उसको त माझ मोर्चा हामीले बलियो बनाउन सक्दैनौँ। यदि हामी त्यस्तो गर्ने हो भने त्यो असलग्न पराष्ट्र नीति हुनै सक्दैन। त्यो त एउटा तपाईँको चाहिँ संलग्न पराष्ट्र नीति भयो, एउटा मोर्चामा जाने कुरा भयो, एउटा सैनिक क्याम्पमा जाने कुरा भयो। त्यो जाँदाखेरि हाम्रो देशको राष्ट्रियता एक त त्यसै पनि सहनशील तपाईँको चाहिँ अवस्थामा छ, एकातर्फ विशाल चिन छ।
तपाईँको ठ्याक्कै भारत भ्रमणमा प्रधानमन्त्री दिल्ली पुग्नु र बेजिङबाट भनौँ का त्यहाँका परराष्ट्र राज्य मन्त्रीले जुन किसिमको वक्तव्य स्टेटमेन्ट बाहिर ल्याउनु भयो कि दोकलाङको विषयमा तपाईँ टच नगर्नुहोस् र भारत र चिनसँगको भनौँ सन्तुलनलाई कायम राख्नुहोस् भन्ने किसिमको वक्तव्य बाहिर।
शेरबहादुर देउबाको सवालमा विश्व सम्प्रदाय एउटा कुरामा के ढुक्क छ भन्नुहुन्छ भने उनी आफ्नो सत्ता स्वार्थको लागि जे पनि गर्ने मान्छे हुन्। जस्तै तपाईँले मन्त्रीमण्डलको कुरा भन्नुहोस्, हिजो आफ्नो इन्ट्रेस्ट पुरा नहुँदाखेरि उनले पार्टी फुटाएको कुरा भन्नुहोस्, वा राजासँग मिलेको कुरा भन्नुहोस्, वा राजालाई डेमोक्रेसी सुम्पिएको कुरा भन्नुहोस्, होइन? र अहिले आएर पनि तपाईँले जम्बो मन्त्रीमण्डलको कुरा भन्नुहोस्, उहाँले त 63 यता त फेरि मात गरिहाल्नुभयो नि,
बाबुराम भट्टराईको रेकर्ड तोड्दिनु,
रेकर्ड तोड्दिनु भयो, एक संख्याले
पचास
पुऱ्याइदिनु
भयो, अझै बाँकी छ चारवटा,
अझै पनि चारवटा मन्त्रालय त उहाँले आफैसँग सम्हालेर राख्नु भएको छ,
राज्यपाललाई दिनुहुन्छ अब,
त्यसका फेरि राज्य मन्त्रीहरू होला नज, होइन? अनि उपमन्त्री पनि बनाउन सकिन्छ फेरि भने सारा विश्व सम्प्रदायलाई एउटा कुरा के थाहा छ भने आफ्नो स्वार्थको लागि देउबाले जे पनि गर्न सक्छन्। त्यसैले गर्दाखेरि उनको भारत भ्रमणप्रति उनले कहीँ गडबड गर्ने हुन् कि भन्ने कुरामा शङ्का मानेर चिनले त्यो वक्तव्य जारी गरे पनि नेपालको जुन डिप्लोमेसी छ वा कुटनीतिक स्ट्यान्डहरू छ त्यो कुटनीतिक स्ट्यान्डलाई हामीले 60 पनि कायमै राख्यौँ,
अहिले आएर पनि त्यही छौँ,
अहिले आएर पनि त्यसलाई कायमै राख्नुपर्छ। र पाकिस्तान र भारतका बिचको लडाइँमा पनि त्यो बेला पनि धेरै प्रेसर आएको भारतबाट, भारत र पाकिस्तानका बिचको लडाइँमा पनि भारतको पक्षले भनेर तपाईँको चाहिँ प्रेसर आयो।
यो समर्थन लिँदा अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ आफूले चाहिँ बहुमत देखाउने या भनौँ समर्थन देखाउन सजिलो हुन्छ भनेर हो,
होइन? यस्तो तपाईँले एफिलिएसन देखाउने बित्तिकै त भोलि त उसलाई त तपाईँले सैनिक सपोर्ट त गर्नु पऱ्यो नि,
अनि
मुखले एफिलिएसन देखाएर त भएन। जस्तै तपाईँले मलाई आज स्टुडियोमा तपाईँ आउनुहोस् भनेर मुखले भन्नुभयो, भौतिक रूपमा म यहाँ उपस्थित छु। तपाईँले डोकलाम घटनामा भारत गलत छ के चीन गलत छ भन्ने बित्तिकै त भारत ठिक छ त्यसो भए, होइन? भारत ठिक छ भने त भारतलाई चाहिएको सपोर्ट त तपाईँले गर्नु पऱ्यो नि। अनि त्यस्तो अवस्थामा तपाईँ उसको सैनिक मोर्चामा सामेल हुन सक्नुहुन्छ आफ्ना छिमेकीका विरुद्ध,
भने भारतको सैनिक नेपाली भूमिमा आएर पनि प्रतिकार गर्न सक्ने अवस्था रहन्छ त्यो समर्थन भयो भने?
नै त्यस्तो नेपालको भूमिमा त भोलि त्यो स्थिति पनि आउन सक्छ, किनभने तपाईँले भारत ठिक छ चीन गलत छ वा चीन ठिक छ भारत गलत छ भन्ने बित्तिकै तपाईँ त एउटा मोर्चामा त एउटा क्याम्पमा त सामेल हुनुभयो त एउटा सैनिक शिविरमा त
जे परिस्थिति पनि आउन सक्छ,
जे परिस्थिति पनि आउन सक्छ। जस्तै कि विश्वमै दुईवटा तपाईँ सैनिक क्याम्पको अनुभव त हामीले गऱ्यौँ नि, एकातर्फ रसियाले नेतृत्व गरेको अर्कोतर्फ अमेरिकाले नेतृत्व गरेको सैनिक शिविरको त हामीले अनुभव त गरेका छौँ। त्यसले गर्दा त्यस्तो अवस्थामा चीन र भारतका बिचको समस्या उहाँहरूका आफ्ना ती तपाईँ पर्सनल मामिलाहरू
यो यो यसलाई ठ्याक्कै हामी उत्तर कोरिया दक्षिण कोरिया र अमेरिकाको जुन त्रिकोणात्मक एउटा सम्बन्ध देखिया छ त्यसलाई ठ्याक्कै यही हामी ऐना राखेर हेर्न सक्छौँ
नै? मूल कुरा यस्तो छ, हामीले पञ्चशीलको सिद्धान्तलाई हाम्रो कुटनीतिक सम्बन्धको आधार बनाइसकेपछि त्यसले के भन्छ भन्नुहुन्छ भने असंलग्न परराष्ट्र नीति अपनाऊ,
होइन? दक्षिण कोरियाले अहिले अमेरिकासँग मिलेर उत्तर कोरियामाथि जुन किसिमको एउटा भनौँ न क्षेप्यास्तदेखि लिएर हरेक किसिमको चुनौती दिइरहेको,
त्यो सैनिक शिविरै हो नि, सैनिक क्याम्पै हो नि, एउटा सैनिक क्याम्पमा संलग्न हुने कुरा हो, एउटा सैनिक मोर्चामा संलग्न हुने
भने नेपालले दोकलाममा यदि त्यो किसिमको आफ्नो वक्तव्य या समर्थन जनायो भने भारतले त्यो एक्सर्साइज गर्न सक्छ,
त्यो मिल्दै मिल्दैन, त्यो गर्नै हुन्न हामीले। त्यो उसले के गर्न सक्छ भन्नुभन्दा पनि असलग्न परराष्ट्र नीति भनिसकेपछि तपाईँले त पञ्चशीलको सिद्धान्तलाई त कायम राख्न पर्यो, असंलग्न परराष्ट्र नीतिलाई कायम राख्न पर्यो, सहअस्तित्वलाई कायम राख्न पर्यो, समानतालाई कायम राख्न पर्यो, भातृत्वलाई कायम राख्न पर्यो, होइन? हामी भारतको कुनै तपाईँको चाहिँ एउटा संरक्षित राष्ट्र त होइनौँ नि, न भारतको सैनिक मोर्चामा हामी सामेल छौँ, होइन? उनीहरूका बिचका सीमा विवादहरू उनीहरूले जान्ने कुराहरू हुन्,
त्यो बिचमा नेपाल पर्नुहुन्न,
त्यो नेपाल बिचमा त त्यो नेपाल पर्ने त प्रश्नै भएन।
अब मनोजी एकैछिन हामी ब्रेकमा जान्छौँ, ब्रेकपछि हामी कुटनीति विषय र नेपालमा पछिल्लो समय जुन चाहिँ पाइपलाइनदेखि लिएर प्रदेश नम्बर सातमा पञ्चेश्वरका कुराहरू छन् यो विषयमा हामी प्रवेश गरौँला। यतिखेर म टाइम चेक र छोटो कमर्सियल ब्रेकमा जान्छु।
हिजो तिमीले फेसबुकमा मासुका विभिन्न परिकारका फोटो हालेका थियो, मेरो त मुखै रसाइरहेछ।
बाजेलाई त थाहै रहन्छ नातिको होटेलमा विभिन्न मासुका परिकारहरू पाउँछ भनेर।
नातिको होटेल अनि हामी बाजेलाई थाहा नहुने?
थाहा त हुन्छ नि बाजे, मेरो होटेलको नाम होटेल वेलकम हो। अनि के भन्दा नि बाजे, दक्ष कुकहरूद्वारा विभिन्न प्रकारका खाना, खसीको सेकुवा, लोकल कुखुराको लेग पिस, चेस्ट पिस, चिकन रोस्ट, चिकन ग्रेभी, चिकन सुप, साथै खाना बस्नको पनि व्यवस्था गरेको छु नि। बरु बाजेलाई पनि वेलकम छ है।
ल त्यसो भए म आज साँझ तिम्रो होटेलमा पुगिहाल्छु नाति। ल
होटल वेलकम धनपा 8 क्याम्पस रोडबाट एलएन चोकमा सरेको छ। प्रोप्राइटर प्रेम ओली, 9845892616 र 9824615390।
डीएफएम टाइम चेक, इट्स 8 AM।
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर, मेन रोड धनगढी।
हैप्पी आयो हैप्पी आयो हैप्पी छप छपौ, सबैलाई मन पर्ने हैप्पी छप छपौ,
सबैको लागि हुने
हैप्पी छप छपौ। राम्रो छ यस्तो हो, लगाइराखु जस्तो हो, बलियो छ यस्तो हो,
हैप्पी नै जस्तो।
त्यसैले भन्छन् उहिले देखि,
मम्मी हैप्पी बलियो कि हैप्पी छप चप्पल बलियो,
दुवै उस्तै उस्तै हो नानु।
चार दशक भन्दा पहिले देखिको अन्तर्राष्ट्रिय स्तरको हात्ती जस्तै बलियो हवाई चप्पलहरू, हात्ती छाप चप्पल, हात्ती जस्तै बलियो।
कर्मचारी आवश्यकता, यस दिनेश एफएममा केही बजार प्रतिनिधिहरूको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क राख्नुहोला। फर्म भर्ने अन्तिम मिति यही भदौ 10 गतेसम्म। सम्पर्क दिनेश एफएमको कार्यालय चटकपुर धनगढी, 091-410-213, 9868-586-095 र 9868-586-095।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ प्रदेश नम्बर 7 को लोकप्रिय एफएम दिनेश एफएम 93.8 MHz कार्यक्रम तातो बहस। र तातो बहसमा आज हामीसँग हुनुहुन्छ पछिल्लो समयमा नेपालका सम्माननीय प्रधानमन्त्री राजकीय भ्रमणमा भारतमा हुनुहुन्छ, 5 दिनका लागि जानुभएको छ। र यतिखेर 5 दिनका लागि भारत भ्रमणमा भइरहँदा एकपक्षीय, द्विपक्षीय, बहुपक्षीय जुन किसिमले वार्ताहरू भइरहेका छन् र विभिन्न किसिमका समझदारीहरू पनि बाहिर आइरहेको अवस्थामा नेपालको कूटनीति कस्तो हुनुपर्थ्यो, दोक्लामको विषयलाई लिएर पछिल्लो समय भारत र चिनको विषयमा विवाद भइरहँदा नेपालले कुन पक्षलाई समर्थन गर्ने भन्ने विषय नेपाली र भारतीय मिडियाहरूमा बडो चर्चाको विषय बनाएको छ। यिनै विषयमा रहेर हामी आज कुराकानी गर्दैछौँ। वास्तवमै भारतका लागि नेपालका प्रधानमन्त्री जुन किसिमले राजकीय भ्रमणमा हुनुहुन्छ, यो किसिमले हेर्दा नेपालका लागि उपलब्धिमूलक होला या फेरि प्रधानमन्त्री भारत गए हात लागि सुन्ने हुन्छ, यो विषयमा हामी कुराकानी गर्दैछौँ। हामीसँग हुनुहुन्छ एकजना राम्रो विश्लेषकको रूपमा पनि उहाँलाई हामी चिन्छौँ। पछिल्लो समय उहाँको किताब पनि बाहिर आउँदैछ नेपाल र भारतको सम्बन्ध विषयमा, यो के हो त वास्तवमै नेपाल र भारतको सदियोदेखिको एउटा सम्बन्धलाई अहिले पछिल्लो समय आएर यसरी पछिल्लो समय भारतले आफ्नो इन्टरेस्ट अनुसार नेपालको भूमि, नेपालको स्रोत साधनलाई प्रयोग गरेको हामी देख्छौँ। र वास्तवमै के हुनुपर्थ्यो परराष्ट्र नीति, वास्तवमा हामीले कूटनीतिमा कतिको दखल राख्न सक्थ्यौँ, यो विषयमा हामी आज कुराकानी गर्दैछौँ। हामीसँग हुनुहुन्छ राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता, एकजना प्रभावशाली नेता, प्रदेश नम्बर 7 का संयोजक हामीसँग हुनुहुन्छ मनोज भट्ट। उहाँलाई म पुनः वेलकम गर्छु। पुनः स्वागत छ मनोजी, यहाँलाई
धन्यवाद।
अब तपाईँको किताब पनि बाहिर आउँदैछ नेपाल र भारतको सम्बन्ध विषयमा, अलिकति त्यो किताबको विषयमा कुराकानी गरौँ न, त्यसपछि कूटनीतिको विषयमा पनि हामी थोरै जोड्छौँ, अनि नेपालका लागि यो भ्रमण कतिको उपलब्धिमूलक हुन सक्थ्यो या सक्छ होला।
मैले करिब 2.5-3 वर्षदेखि नेपाल भारत सम्बन्धको विषयमा थुप्रै सामग्रीहरू सङ्कलन गर्दै आएको छु र त्यसलाई पुस्तकको रूपमा एउटा आकार दिनको लागि त्यसको तयारी पनि मैले सुरु गरिसकेको छु। त्यसको प्रारूप बनिसकेको छ, प्रारूप बनिसकेपछि त्यसको लेखन तयारी पनि मैले अगाडि बढाएको छु। करिब करिब अब तपाईँको चाहिँ यो वर्षभित्र मैले त्यसलाई बाहिर ल्याउने योजना बनाएको छु। राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयको म सचिव रहेँ करिब 2.5 वर्ष जति। त्यो दौरानमा परराष्ट्र मामिलाका विज्ञहरू, नेपाल भारत सम्बन्धका ज्ञाताहरू र मूलत नेपालका वाम र गैर वाम पार्टीहरूको बिचमा राष्ट्रियताको सवालमा हामीले धेरै बहस छलफलहरू गऱ्यौँ र त्यो बेलामा 17 दलका बैठकहरू 23 दलका बैठकहरू 34 दलका बैठकहरू र कतिपय अवस्थामा मेजर पार्टीहरू सहितका बैठकहरू हुने गर्थे। ती बैठकहरूमा मूलत नेपाल भारत सम्बन्धको विषय नै एउटा महत्त्वका साथ उठ्ने गर्थ्यो र स्वयं बिपी कोइरालाको जेल जनरल पढिसकेपछि र उहाँले नेपाल भारत सम्बन्धका बारेमा त्यहाँ जुन तिक्तताहरू व्यक्त गर्नुभएको छ त्योबाट मलाई आफूलाई पनि के लाग्छ भन्नुहुन्छ भने भारत हामीलाई भएर पनि भएको छैन नभएर पनि भएको छैन। हाम्रो भूराजनीतिक अवस्थाका कारणले गर्दाखेरि भारतलाई हामीले अस्वीकार गर्न पनि सक्दैनौँ एभोइड गर्न पनि सक्दैनौँ त्यसलाई स्वीकार गरे पनि हामीलाई दुःख छ अस्वीकार गरे पनि दुःख छ समस्या यस्तो छ
ननिल्नु नओकल्नु भएको छ
ननिल्नु नओकल्नुको तपाईँको चाहिँ स्थिति छ किनभने भारतको मुख्य टार्गेट अब बढ्दो जुन चिनको जुन सामरिक शक्ति छ वा चिनको जुन विकास छ जुन उसको अर्थतन्त्र छ उसले चिनलाई टक्कर दिन चाहन्छ चिनसँग कम्पिटिसन गर्न चाहन्छ तर त्यो चिनसँग कम्पिटिसन गर्ने क्रममा उसलाई समस्या कहाँनिर छ भन्नुहुन्छ भने नेपालसँग छ किनभने चिन त डाइरेक्ट उसले त मैले चाहिँ जान त मैले जान सक्दैन चिन जानका लागि उसलाई नेपालको बाटो चाहियो तिब्बत पुग्नका लागि त उसलाई नेपालको बाटो चाहियो वा स्वयं जुन उनीहरूले के अरे सिक्किमलाई निले सिक्किमलाई निल्नुको पछाडि पनि सिक्किममा भएको जुन चिनिया नाका हो त्यो चिनिया नाका नै मुख्य कारण थियो त्यो बेला जस्तै अब उत्तर पहाडसँग उत्तरी क्षेत्रसँग जोडेको उनीहरूले भुटानलाई आफ्नो एउटा संरक्षित राज्य बनाएका छन् प्रोटेक्टेड स्टेट बनाएका छन् सिक्किमलाई खाइसके जम्मू कश्मीरमा एक प्रकारले भन्यो भने उनीहरूकै प्रभुत्व छ र नेपाललाई पनि उनीहरूले लगातार सैन्य शक्तिको बलमा एक थरी त्यहाँको लिडरसिप चाहिँ जस्तै सरदार वल्लभभाई पटेल लगायतका सैनिक शक्तिकै बलमा जसरी हैदराबादलाई खाइयो ठिक त्यसै प्रकारले नेपाललाई पनि निल्नुपर्छ भन्ने मान्यता राख्थे। फेरि त्यसैभित्र फेरि संस्थापन पक्षभित्रै जवाहरलाल नेहरू जस्ता मान्छे पनि थिए हामीले सैन्य शक्तिको बलमा नेपाललाई चाहिँ निल्न सक्दैनौँ किनभने भर्खर भारत स्वतन्त्र भएको छ आजाद भएको छ भारतसँग त्यत्रो सैन्य शक्ति पनि छैन फेरि सिन्धुलीगढीको लडाइँमा नेपाल र अङ्ग्रेजका बिचमा जुन सिन्धुलीगढीमा लडाइँ भयो त्यसमा 43,000 ब्रिटिस फौज मारिया छ नेपालबाट भन्नाले त्यो बेला आजभन्दा 250 वर्ष अगाडि भन्नुहोस् न जुन बेला कि नेपाल एउटा आधुनिक राज्यमा परिणत भइसकेको थिएन उसँग तपाईँ रेगुलर आर्मी थिएन नियमित सेना थिएन होइन किनभने त्यो बेला त गाउँका सारा मान्छेलाई आर्मी बनाएर लिएर जान्थे सैनिक तालिम लिएर जान्थे यस्तो व्यावसायिक सेना त थिएन त्यो बेला।
हामीले नेपाल र भारतको सम्बन्ध कस्तो बनाउनु पर्छ होला सर यहाँलाई के लाग्छ मनोजी किनभने यो हामी सन्तुलनको कुरा जहिले पनि गर्छौँ हाम्रो परराष्ट्र नीति एउटै हुनुपर्छ भन्छौँ हामी एकचिन नीतिको कुरा पनि आउँछ बेला बखतमा र नेपालका लागि जसरी बेला बखतमा यो किसिमकाहरू सुनिन्छ नेपालभित्र पनि कि होइन हाम्रो कुटनीतिमा चाहिँ हामी राम्रो भएनौँ हाम्रो परराष्ट्र नीति स्ट्यान्ड राम्रो भएन हामी त्यो अनुसार हामी व्याख्या विश्लेषण गरिरहन्छौँ मनोजी
यसो पहिलो कुरा त हामीले हाम्रो देशको जुन शासक वर्ग छ नि शासक वर्गको मनोवृत्तिलाई बुझ्नु पऱ्यो। शासक वर्गको मनोवृत्ति के छ भने सत्ता प्राप्तिका लागि जस्तो पनि प्रकारको राष्ट्रियतासँग सौदाबाजी गर्ने जस्तै तपाईँले हेर्नुभयो भने पृथ्वीनारायण शाहले ब्रिटिसलाई नेपाल आउन दिएन उसँग समदुरीको सम्बन्ध राख्यो। पृथ्वीनारायण शाहलाई राम्रोसँग के कुरा थाहा थियो भन्नुहुन्छ भने यदि ब्रिटिसहरू नेपाल आए भने नेपाल रहँदैन होइन फेरि अर्कोतिर तपाईँले हेर्नुहोस् फेरि त्यो बेलाका मल्ल शासकहरूले के देखे भने यदि ब्रिटिसहरूलाई नेपाल नल्याउने हो भने त पृथ्वीनारायण शाहले तपाईँलाई किर्तिपुर कब्जा गरिदिन्छ काठमाडौँ भ्याली खाइदिन्छ अनि उनीहरूले के गरे भने ब्रिटिसको ग्रोवर भन्ने तपाईँलाई पादरी चर्चको पादरीलाई काठमाडौँमै निम्त्याए हेर्नुहोस् त्यो के का लागि भन्नुहुन्छ भने पृथ्वीनारायण शाहलाई काउन्टर दिनका लागि जसको परिणाम पछि के भयो भने सिन्धुलीगढीमा लडाइँ भयो होइन। अब तपाईँले पछिका घटनाक्रमहरू हेर्नुहोस् रणबहादुर शाह दरबारबाट खेदाइएर बनारस गएर बसे होइन रणबहादुर शाहलाई ब्रिटिसहरूले भेटेर तिमीहरूलाई सत्तासीन गराइदिन्छौँ भनेर आश्वासन दिए रणबहादुर शाह त्यही आश्वासन पाएर नेपाल आयो नेपाल आएर सत्ता आफ्नो हातमा लियो तर ब्रिटिसलाई आउन दिएन
भने तपाईँले भन्न खोजे अलिकति
सुरुदेखि नै के छ भनेर भन्नुहुन्छ भने चाहे त्यो ब्रिटिस भारत होस् वा स्वतन्त्र भारत होस् उसको जोड कहाँनिर छ भन्छ भने नेपालको अन्तर्विरोधमा खेलेर कहिले कुनै पार्टीलाई उचाल्ने
कसलाई पदमा पुर्याउनु छ कोबाट आफूले स्वार्थ लिनु छ
कहिले कुनै पार्टीलाई उचाल्ने उसका लागि काङ्ग्रेस एमाले माओवादी वा राजा उसको प्रमुख अथवा महत्त्वको विषय होइन प्रमुख महत्त्वको विषय के हो भने कसलाई साथमा लिँदाखेरि
आफूलाई फाइदा हुन्छ
पुरा हुन्छ जस्तै 46 को कुरा भन्नुहोस्, 46 सालमा आन्दोलन भयो, राजासँग जलस्रोत सुरक्षा तपाईँले भारतको हातमा दिने हो भने, जलस्रोत परराष्ट्र र सुरक्षा भारतको हातमा दिने हो भने हामीले नेपालको आन्दोलन निश्चित गरिदिन्छौँ भने त भने त।
तर एउटा कुरा नि मनोजी, नेपालका कुनै पनि दल भारतको चाहिँ विरोध पनि गरे जस्तो देखिने भित्र बाहिर हेर्दा, तर भित्र हेर्दा सबै चाहिँ फेरि दिल्लीकै ढोका धाउनै पर्ने क्या।
त्यही छ, नेपालमा भारतीय विस्तारवादका विरुद्ध जुन प्रकारको जनमत छ त्यो जनमतलाई क्यास गर्नको लागि विरोध गर्छन्, शक्ति आर्जन गरिसकेपछि फेरि भारतसँगै मिलेर के गर्छन् भन्नुहुन्छ भने राष्ट्रहित विरुद्धका सम्झौता गर्छ।
अहिले एमालेको लहर हेर्नुहोस्, तपाईँहरूप्रतिको पनि जुन सहानुभूति र जनताको सद्भाव देखिन्छ।
मैले भन्दैछु जस्तै एमालेकै कुरा भन्नुहोस्, एमाले पनि भारतीय विस्तारवादको लामो समयसम्म विरोध गर्यो, पछि उसले एउटा शक्ति आर्जन गर्यो, शक्ति आर्जन गरेपछि त्यसै एमाले के गर्यो भने महाकाली नदी भारतलाई सुम्पे। तपाईँले माओवादीका कुरा गर्नुहोस्, माओवादीले भारतका विरुद्ध सुरङ्ग युद्धको घोषणा गर्यो, शक्ति आर्जन गरिसकेपछि भारतसँगै मिलेर
दिल्ली सम्झौता,
प्रचण्ड त रोल्पाबाट चुनाव जितेर सत्तामा आएको त होइन नि, प्रचण्ड त दिल्लीबाट सत्तामा आएको। माओवादीले भन्ने गर्थे 90% तपाईँको चाहिँ भूमिमा हाम्रो कब्जा छ भन्थे नेपालको, तर नेपालको 90% भूमिमा कब्जा गरेर सिंहदरबार आएका हुन् र होइनन् नि, दिल्ली दरबारलाई खुसी पारेर सिंहदरबार आएका हुन् उनीहरू।
यो 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 प्रवृत्ति हामीमा बढ्दै गएको त हो त।
प्रवृत्तिका कारणले गर्दाखेरि समस्या कहाँनिर छ भने, जबसम्म सत्तालुलु प्रवृत्ति नेपालका राजनीतिक दलहरूमा शासक वर्गमा रहिरहन्छ तबसम्म हामीले जस्तो सुकै प्रकारको राम्रा अक्षरले नेपालको कूटनीति बनाए पनि त्यो काम लाग्दैन। तपाईँले अहिले राजाकै कुरा गर्नुहोस् न, जस्तै अब राजालाई धेरैले के भनिरहेका छन् भने उसले मिड प्याक गरिसक्यो, राजाले भारतलाई मनाउनको लागि त उनी सत्ताबाट बाहिरिसके त धेरै कोसिस त गरे, धेरै कोसिस गरिन्, उनले धर्मको आडले भाजपाको आडले भारत
होइन बेला बखतमा के सुनिन्छ भने बरु अहिलेका राजनीतिक दलभन्दा राजा नै बरु राष्ट्रियताको पक्षमा,
राजा पनि राष्ट्रियताको पक्षमा त देखिएनन् त। किन देखिएनन् भने तपाईँले त्रिभुवनको पालादेखि लिएर हेर्नुहोस्, त्रिभुवनको पालादेखि लिएर हेर्नुभयो भने राजाले त आफ्नो स्वकीय सचिव समेत तपाईँले इन्डियनै राखेका थिए, हेर्नुहोस् आफ्नो स्वकीय सचिव समेत माएको भारतले खटाएको यता उत्तर प्रदेशको एकजना कर्मचारीलाई राखेका थिए, राजा महेन्द्रकै पालामा हात हतियार तथा सुरक्षा सम्बन्धी सन्धि भयो, उनीहरूकै पालामा भारतीय सेना कालापानीमा आएर बसे, जस्तै त्यो बेलाका कैयौँ परराष्ट्र मन्त्रालयमा जिम्मा सम्हालेका मान्छेले भनेका छन् नि त, सार्वजनिक गरेका छन्, हामीले राजालाई जानकारी गरायौँ कालापानीमा भारतीय सेना
यति विस्तार यति नेपालको आन्तरिक राजनीतिमा चाहिँ भारतले खेल्न पाउँथेन कि भन्दैन। अहिले
प्रशासनिक क्षेत्रमा राजनीतिक क्षेत्रमा त उनीहरूको हस्तक्षेप पञ्चायत कालमा पनि थियो, अहिले आएर के देखियो भने त्यो प्रशासनिक क्षेत्रमा पनि उनीहरूको खटन पटन देखियो। जस्तै कि तपाईँले भन्नुहोस् दिगम्बर झा, दिगम्बर झालाई मुख्य सचिव बनाउनको लागि बाबुराम भट्टराईको पालामा त निकै एक्सर्साइज गर्यो त भारतले। दिगम्बर झा के हुनुहुन्थ्यो भन्नुहोस् त, भूमि सुधार मन्त्रालयको सचिव हुनुहुन्थ्यो, भूमि सुधार मन्त्रालयको सचिवलाई प्रमोसन गरेर मुख्य सचिव बनाएर बाबुराम भट्टराईको मुख्य सचिव बनाउन खोजेको होइन, पछि बाबुरामले लीलामणीलाई ल्याए, त्यो दबाबका कारणले गर्दाखेरि ल्याएका हुनुहुन्छ लीलामणीलाई, किनकि बाबुरामले के बुझे भने दिगम्बर झालाई भारतको दबाबमा मुख्य सचिव बनाउने हो भने भोलिको दिनमा मेरो सत्ता रहन्न, मेरो सरकार रहन्न,
किनभने कर्मचारी त सबै उहाँले खेलाउनुहुन्छ,
कर्मचारी त मुख्य सचिवले खेलाउने हो, सारा रिपोर्ट उहाँ पुग्छ। तपाईँले अहिलेकै प्रधान सेनापतिको कुराहरू गर्नुहोस्, कटवालको कुरा, कटवाललाई त मैले कायम राख्नुपर्छ, उनलाई हटाउन मिल्दैन, जस्तै उनलाई जुन हटाउने प्रक्रिया अप्नायो प्रचण्डले त्यो गलत हो, प्रक्रिया गलत हो, तर उनलाई कायम राख्नको लागि भारतले भूमिका खेल्यो त।
नेपालको आन्तरिक तथा बाह्य भूमिकामा भारतको जहिले पनि प्रभाव रहन्छ। अन्त्यमा सर, अब
लोकमान सिंह कार्कीको कुरा भन्नुहोस्,
धेरै नेपालका आन्तरिक विषयमा, अब त्यो विषयमा आगामी दिनमा पनि चर्चा गरौँला सर। अन्त्यमा मसँग समय अत्यन्तै कम छ, समग्रमा हेर्ने हो भने हामीले नेपालमा चाहिँ पाइपलाइन भनौँ न, पेट्रोलियम पाइपलाइन ल्याउने कुराहरू छ, पञ्चेश्वरका कुराहरू पनि उठ्या छन्। समग्रमा हेर्दा प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बन्ला बन्छ होला या जनताले
उनको भ्रमणलाई मैले फलदायी भन्दैन, त्यो उपलब्धिमूलक होइन, उहाँहरूले कुटनीतिक शब्दमा त भन्नुहोला भारत र नेपालको प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक रह्यो, यसले नयाँ आयाम थप्यो भनेर, तर त्यसले नयाँ न नयाँ आयाम थप्ने हो, नयाँ न उपलब्धि हुने हो। 10 अरब रुपियाँ भूकम्प पीडितलाई दिन्छु भनेर भनेका थिए, आँखाको फल आँखा तरिमरी भएको छ, अहिलेसम्म आएको छैन। 1956 स्वयं पञ्चेश्वर बाँधको स्थल त भारतले नै पहिचान गरेको हो नि, 1995 नेपालको तर्फबाट पञ्चेश्वरको डिपिआर त बनिसक्यो,
अहिलेसम्म
जहीँकै देख्छ, किनभने भारतको उद्देश्य पञ्चेश्वर कार्यान्वयन गर्ने भन्दा पनि महाकाली नदीमा अनन्त कालसम्म कब्जा जमाउने उद्देश्य हो उनीहरूको,
त्यो सफल हुन्छ होला,
त्यो त सफल भइहाल्यो नि. अनन्तकालसम्म त महाकाली उनीहरूको हातमा गयो, कोशी उनीहरूको हातमा गएको छ, गण्डकी गएको छ, कर्णाली गएको छ, अनन्तकालका लागि गएको छ. जुन प्रकारका एग्रिमेन्टहरू भएको छ त्यो एग्रिमेन्टले अनन्तकालका लागि ती नदीमा भारतको चाहिँ स्वामित्व कायम गरिदियो.
समग्रमा हेर्ने हो भने हाम्रा राजनेता या भनौँ हाम्रा राजनीति गर्ने नेताहरू प्रधानमन्त्री बन्ने बित्तिकै दिल्ली पुगेर जुन किसिमको सम्झौता गर्छन् यो गलत हो भने हामी यसरी विश्लेषण गर्छौँ.
गलत हो नि, जस्तै कि नेपालको राजदूत नेपालमा आउँदाखेरि ओहदाको प्रमाणपत्र लिएर राष्ट्रपति कहाँ जान्छ? ठिक त्यस्तै प्रकारले हाम्रो प्रधानमन्त्रीले त अब नेपालमा शपथ खाइसकेपछि ओहदाको प्रमाणपत्र लिएर दिल्ली किन जानु पऱ्यो र अहिले आवश्यक थियो र दिल्ली जानुपर्ने?
नेपालमा यत्रो समस्या थियो,
नेपालमा यत्रो समस्या छ, भारतमा नै तपाईँले नै भनौँ न भारतका मान्छेहरू भारतको प्रधानमन्त्री कति वर्षपछि आयो नेपालमा?
होइन सद्भावको भ्रमण भनिन्छ, दुई वर्षमा हाम्रा तिनवटा प्रधानमन्त्री त दिल्ली पुगेका छन् नि त, हामीले हेरेका छौँ पछिल्लो समय.
केपी ओली पुग्नुभयो,
प्रचण्ड पुग्नुभयो,
प्रचण्ड पुग्नुभयो, शेरबहादुरजी पुग्नुभयो. त्यो बिचमा त अन्य तपाईँको चाहिँ सानातिना बैठकहरू वा तपाईँको चाहिँ भिजिटहरू त कति भयो कति भयो हेर्नुहोस्. त्यसैले त उहाँको उहाँको जुन त्यो भ्रमण छ त्यो भ्रमणको खासै कुनै अर्थ थिएन, अर्थ पनि छैन र त्यो खासै उपलब्धि पनि हुन्न. चाहे तपाईँले भूकम्प पीडितको सवालमा भन्नुहोस्, चाहे पञ्चेश्वरको सवालमा भन्नुहोस्, 23 वर्ष भइसक्यो त पञ्चेश्वर सम्झौता भएको, त एकीकृत महाकाली सन्धि भएको चाहिँ 23
वर्ष उपलब्धि होइन, हात लाग्यो सुन्ने नै हुन्छ,
हात लाग्यो सुन्न हुन्छ, त्यसको कुनै तपाईँको चाहिँ अर्थ हुन्न.
थ्याङ्क यू सो मच मनोजी.
उहाँले त पुराना कुरालाई नै दोहोऱ्याउनु भएको छ नि. उहाँले पनि हाम्रो नेपालको पिएमले पनि त्यही भन्नुभएको छ, पेन्डिङ रहेका सन्धि सम्झौतालाई कार्यान्वयन गरिदिनुहोस्. उहाँले अङ्ग्रेजीमा भनेको त्यही होइन र पेन्डिङ भएका सन्धि सम्झौता.
थ्याङ्क यू सो मच मनोजी, थ्याङ्क यू सो मच. फेरि समय छ आज, हामी अन्य विषयमा आगामी दिनमा चर्चा गरौँला. थ्याङ्क यू सो मच. आज नै श्रोता, आजको यो तातो बहस हामीले नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकीय भ्रमणमा रहेका वखतमा नेपालमा देखिएको जुन किसिमको बहस छ, वास्तवमै भारतको जुन किसिमको इन्ट्रेस्ट नेपालप्रति देखिन्छ, नेपालको कूटनीति राम्रो भएन, हामी बेला बखतमा कुरा गर्छौँ, दोकलामको कुरा छ, पछिल्लो समय नेपालमा डुबानको समस्या छ, धेरै विषयमा पञ्चेश्वरदेखि लिएर नेपालमा पाइपलाइन ल्याउने कुराहरू धेरै बहस विषयमा रहे, यी विषयमा हामीले कुराकानी गर्ने सुन्दरमा आभार व्यक्त गर्छौँ. भोलि पुनः नयाँ विषयमा हामी कुराकानी गर्ने बाचा गर्दै आजलाई कार्यक्रमबाट मनोवराधानको निवेदन माग्छु. हवस् त, नमस्कार. We'll be right back.